नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 46 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चीनसँगको आपसी विश्वास र समझदारी थप सुदृढ भएको प्रधानमन्त्री प्रचण्डको भनाई, दुई देशको सम्बन्धले नयाँ गति र आयाम थपेको दावी।
स्थानीय तहको चुनावका लागि सुरक्षा व्यवस्थाको तयारी पूरा, तराई मधेसमा म्यादी प्रहरी बन्न मधेसी युवा आकर्षित।
वरिष्ठतालाई ध्यान नदिई उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको भन्ने रिटमा सुनवाई, नियुक्तिको निर्णयका फाइल माग्ने सर्वोच्चको आदेश।
औपचारिक रूपमा युरोपियन युनियनबाट बाहिरिने बेलायतको प्रक्रिया शुरू, औपचारिक पत्र ईयूलाई बुझाइयो।
हराउँदै मनाङले जित्यो राजश्री जनक कप फुटबलको उपाधि, आउँदो वर्ष रसियामा हुने विश्वकप छनौट हुने ब्राजिल पहिलो टिम।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556531 98550-63143 हो, अनि सुन बिलासे
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनु भएको छ। चीन भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो। भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण बनाउने रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउन र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको दावी गर्नुभयो। चीनको हाइनान प्रान्तमा बोआओ एसिया मंचमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अति कम विकसित र भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रूपमा राख्ने अवसर प्राप्त भएको दावी गर्दै प्रधानमन्त्री दाहालले भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढ़ाउने आधारशिला तयार भएको बताउनुभयो।
विकासको पहल, चुनावी चहल पहल।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको सहमतिमा चुनाव होस् र राजनीतिक स्थिरता होस् भन्नेमा चिनिया पक्षको चासो रहेको बताउनु भएको छ। कुनै पनि हालतमा तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलको सहभागितामा नै चुनाव हुने पनि दावी गर्नुभयो। चीनबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसित कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा सीमांकनमा मात्रै समस्या रहेकोले सीमांकनको विषय पनि चाँडै नै टुङ्गिने दावी गर्नुभयो।
आगामी वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो। केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको र क्षेत्रीय तथा जिल्ला तहमा समेत सुरक्षा योजना बनिरहेको जानकारी दिँदै प्रवक्ता पन्थीले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्ने बताउनुभयो। चुनावमा भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरीको परिचालन गरिने उहाँले बताउनुभयो। मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटाउने निर्णय गत हप्ता सुरक्षा परिषदको बैठकले गरिसकेको छ। निर्वाचन आयोगले अहिलेसम्म सबै जिल्लाको मतदान केन्द्रको बारेमा विस्तृत विवरण नदिएकाले सबै जिल्लामा सुरक्षा योजना बनाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ।
स्थानीय तह चुनावमा 2,26,000 सुरक्षाकर्मी परिचालन गरिनेछ। 75,000 म्यादी प्रहरीको आवेदन गरिएकोमा आवेदन दिने समय 2 दिन बाँकी छँदै 62,000 पुरूष र 10,000 महिलाले आवेदन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अश्रुग्यास सहित केही हतियार समेत तत्कालै किन्नका लागि बजेट माग गर्न लागि छ। यस्तै म्यादी प्रहरीका लागि चाहिने लाठी पोशाक हेलमेट समेत छिटो प्रक्रियाबाट किन्ने तयारी गरिरहेको पनि प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो। सुरक्षा निकाय र मन्त्रालयका गाड़ी किन्न मात्रै गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग 4 अर्ब रूपियाँ माग गरिसकेको छ।
धनुषा रौतहट र सप्तरीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने मधेसी युवाको भीड़ लागेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा स्थानीय तहको चुनाव हुन नदिने घोषणा गरे पनि मधेसी युवाहरू भने म्यादी प्रहरीमा जागिर खान आकर्षित देखिएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले झण्डै 1500 म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ। आजसम्म 3500 भन्दा बढ़ी युवाले म्यादी प्रहरीका लागि फर्म दर्ता गरिसकेका एसपी अनुराग द्विवेदीले जानकारी दिनुभयो। यस्तै धनुषा र रौतहटमा पनि चाहिएको भन्दा धेरै आवेदन परेको छ।
दलहरूबीच सहमति नजुटेमा 2 नम्बर प्रदेशका 6 जिल्लामा मतदान स्थलको टुङ्गो निर्वाचन आयोग आफैले लगाउने भएको छ। अरू सबै जिल्लाको मतदान स्थलको टुङ्गो लागिसके पनि 2 नम्बर प्रदेशमा पर्ने 12 र पर्सा बाहेक अरू जिल्लामा सहमति हुन सकेको छैन। आयोगले बारम्बार ताकेता गर्दा पनि ती जिल्लामा स्थानीय राजनीतिक दलबीच सहमति हुन नसक्दा समस्या भएको छ। भोलि र पर्सीसम्म पनि जिल्लाले नपठाए आयोग आफैले मतदान स्थलको टुङ्गो लगाउने तयारी गरेको छ। आइतबारसम्ममा सबै जिल्लाको मतदान स्थलको टुङ्गो लागिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।
वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आचार संहिता लागू भएको 1 महिना पुगिसकेको छ। आचार संहिता लागू भए पनि सम्बन्धित पक्षले त्यसलाई गम्भीरतापूर्वक पालना गरेका छैनन्। मन्त्रीहरूले नै आचार संहिता उल्लंघन गरेको भन्दै उजुरी समेत परेको छ। आचार संहिता कडाईका साथ पालना गर्नको लागि निर्वाचन आयोगले के गरिरहेको छ त? प्रकाश ढकालको रिपोर्ट।
निर्वाचन आचार संहिताको दफा 6 सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेद्वार र राजनैतिक दलको पक्ष अभिपक्षमा प्रचार प्रसार गर्न बन्देज लगाएको छ। तर मन्त्रीहरू भने सामान्य अवस्था चाहिँ सरकारी खर्चमा हेलिकप्टर चढेर ठाउँ ठाउँमा पुग्दै पार्टीको प्रचारमा लागिरहेका छन्। 2 हप्ता अघि उप प्रधानमन्त्री विमलेन्द्र नेदीले कैलालीमा पार्टीको क्षेत्रीय अधिवेशनमा भाग लिन जान निर्वाचन आयोगसँग स्वीकृतिका लागि दिनुभयो। आयोगले नेदीलाई कैलाली जान स्वीकृति नदिए पनि उहाँ त्यहाँ पुगेरै छाड्नुभयो। अर्का उप प्रधानमन्त्री कमल थापाले भक्तपुर पुगेर पार्टी कार्यालयको उद्घाटन नै गर्नुभयो। ऊर्जा मन्त्री जनार्दन शर्मा काठमाडौँकै साँखुमा पुगेर पार्टी कार्यक्रममा सहभागी हुँदै केही युवाहरूलाई पार्टी प्रवेश गराउनुभयो। उप प्रधानमन्त्री निधिले नै आयोगलाई ढाँटेर पार्टीका तर्फबाट कञ्चनपुर पुगेर शहीद गोविन्द गौतमका परिवारलाई 7 लाख रूपियाँ हस्तान्तरण गर्नुभयो। यी त आचार संहिता उल्लंघनका केही उदाहरण मात्र हुन्। निर्वाचन आयोगले फागुन 18 गते मन्त्रीहरूलाई आयोगको कार्यालयमै बोलाएर आचार संहिताको कडाईका साथ पालना गर्न निर्देशन दिएको थियो। आयोग सामुन्ने नै निर्देशन नमान्ने छनक दिएर उठेका मन्त्रीहरूले अहिले निर्वाचन आचार संहिता टेरेका छैनन्। यस्ता गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल एमाले आयोगको ध्यान आकर्षण गराएको छ। संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ:
निर्वाचन आयोगलाई प्रभावकारी अनुगमनको लागि हामीले पार्टीको तर्फबाट आग्रह गरेका छौं। मन्त्रीज्यूहरूले आचार संहिताको विपरीत सरकारी कार्यक्रमको नाममा काम कारवाहीहरू गरेको कुरातर्फ पनि हामीले ध्यान आकर्षण गरायौं। आचार संहिता जारी भइसके पछाडि धेरै बजेटहरू गलत ढंगले पठाइएका छन्, धेरै सरोवाहहरू भएका छन्।
आचार संहिता लागू भएपछि नयाँ योजनाका लागि बजेट विनियोजन र रकमान्तर गर्न नहुने भए पनि सत्तारूढ दलले करोड़ करोड़ रूपियाँ आफू खुसी लगिरहेको आरोप छ। त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कर्मचारीदेखि सुरक्षा कर्मीलाई समेत पुरानो मिति राखेर धमाधम सर्वा गर्ने क्रम चलिरहेको गुनासो छ। आयोगले आचार संहिता लागू भएका बेला विदेश नजान भने पनि सांसद र कर्मचारी ओहोर दोहोर गरिरहेकै छन्। अर्कोतर्फ आचार संहिता उल्लंघनको उजुरी पनि निर्वाचन आयोगमा परिरहेको छ। उजुरीमाथि सुनवाई गर्दै आचार संहिता लागू गर्न आयोगको ध्यान नपुगेकै हो त निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा।
आचार संहिता उल्लंघन भएका केही उजुरीहरू प्राप्त भएका छन्, त्यसमा चाहिँ आयोगले कारवाही गरिराखेकै छ। हामी यस्तो यस्तो काम गर्नु पर्यो, हामीलाई सहमति चाहियो भन्ने किसिमका निवेदनहरू थुप्रो आएका छन्। उल्लंघन भयो भनेर त्यो खाले धेरै निवेदन परेको छैन। मन्त्रीजीहरूको भ्रमण आदि इत्यादि सन्दर्भमा पनि निर्वाचन आयोगलाई सोधेर आयोगको सहमति लिएर गर्नुभएको छ। यदि कसैले नगरेको चाहिँ छ भन्ने जानकारी अथवा उजुरी आयोगमा प्राप्त भएको अवस्थामा निर्वाचन आयोगले निर्णय गर्ने उहाँहरूलाई रोकेको अवस्था पनि छ। विमलेन्द्र नीतिलाई त्यो जानकारी हुने बित्तिकै निर्वाचन आयोगले के हो त्यो पार्टीको कार्यक्रम हो कि सरकारको कार्यक्रम हो के हो स्पष्ट गरेर पठाउनु भनेर हामीले लेखेर पठाएका छौँ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
वाद्य यन्त्र तानपुरामा कतिवटा तार हुन्छन्?
ए 4 वटा, बी 7 वटा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चीनसँगको आपसी विश्वास र समझदारी थप सुदृढ भएको प्रधानमन्त्री प्रचण्डको भनाई, दुई देशको सम्बन्धले नयाँ गति र आयाम थपेको दावी, स्थानीय तहको चुनावका लागि सुरक्षा व्यवस्थाको तयारी पूरा, तराई मधेसमा म्यादी प्रहरी बन्न मधेसी युवा आकर्षित लगायतका खबर प्रस्तुत
गर्यौं। उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्दै परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मागेको छ। न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको एकल इजलासले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्दाका निर्णयका फाइल मगाउने आदेश जारी गरेको हो। न्याय परिषदलाई विपक्षी बनाई नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनवाईमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरूबाटै वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको दावी गरिएको छ।
नेकपा एमाले महोत्तरीको बर्दिवासमा प्रदेश स्तरीय कार्यकर्ता भेला गरेको छ। सप्तरीमा भएको गोलीकाण्डपछि 2 नम्बर प्रदेशमा मेची महाकाली अभियान स्थगित गरेको एमाले आज प्रदेश स्तरीय भेला गरेको हो। भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायत शीर्ष नेता सहभागी थिए। भोलिसम्म चल्ने भेलामा 2 नम्बर प्रदेशमा एमालेको चुनावी अभियानबारे छलफल हुने एमाले जनाएको छ।
केही दिन अघि रापरपाबाट निस्किएका डाक्टर प्रकाश चन्द्र लोहनीले नयाँ पार्टीको घोषणा गर्नुभएको छ। डाक्टर लोहनीले हिन्दू राष्ट्रिय पहिचान र संवैधानिक राजसंस्था स्थापनाको मुख्य एजेण्डा सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठनको घोषणा गर्नुभएको हो।
भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष रावतलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो।
सरकारले भोलिदेखि पाँच जिल्लामा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउँदैछ। भोलिदेखि तीन दिनसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पाल्पामा भ्यागुते रोग फेला परेको छ। तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पुगेका पूर्वखोला गाउँपालिकाका आठ वर्षीय कमल वारघरेलाई भ्यागुते रोग देखिएको हो। घाँटी दुख्ने, ज्वरो आउने र रुगा खोकीको समस्या भएपछि अस्पताल भर्ना भएका बालकको सघन कक्षमा उपचार भइरहेको छ। जिल्लामै पहिलो पटक भ्यागुते रोगको बिरामी भेटिएपछि सजगता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। भ्यागुते रोग सरुवा भएकोले उनको परिवार र गाउँका 80 भन्दा बढ़ीलाई खोप दिइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव गेवालीले जानकारी दिनुभयो। भ्यागुते रोग लाग्न नदिन बाल बालिकालाई तीन पटक डीपीटी खोप अनिवार्य लगाउनुपर्छ।
स्वास्थ्य मन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति नयाँ पुस्ताको हातमा पुग्ने बताउनु भएको छ। ललितपुरमा शुरू राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले आफूले राजनीति गर्ने उमेरको हद तोकेको जनाउँदै त्यसपछि राजनीतिक जीवनबाट विश्राम लिने बताउनुभयो। सम्मेलनमा देशभरका 500 भन्दा बढ़ी युवाहरू सहभागी छन्। सम्मेलनमा दिगो विकास लक्ष्यमा युवाको भूमिका, बदलिदो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण, न्याय र दिगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकता लगायतका विषयमा छलफल भएको थियो।
झरीका कारण आज काठमाडौँबाट विभिन्न जिल्लाका लागि तय भएको 10 भन्दा बढ़ी हवाई उडान रद्द भएका छन्। खराब मौसमका कारण बुद्ध एयरले पोखराका लागि राखेको 4 उडान, सिमिक एयरले पोखराकै लागि राखेको उडान र गोमा एयरको पोखरा, लुक्ला र फाप्लोका लागि राखेको उडान पनि रद्द भएका छन्। नेपाल एयरलाइन्सले खोटाङको खानी डाँडा, यति एयरलाइन्सको पोखरा उडान पनि रद्द भएका सम्बन्धित एयरलाइन्स कम्पनीहरूले जनाएका छन्। मध्याहसम्मका धेरैजसो उडान रद्द भए पनि त्यसपछि मौसममा सामान्य सुधार आएपछि उडान भएको थियो। मौसममा आएको खराबीले उड्डयन क्षेत्रमा मात्र होइन पर्यटन, व्यापार र आम नागरिकको दैनिकीमा पनि असर परेको छ। पीटी लोपचनको रिपोर्ट।
पोखरा, लुक्ला, फाप्रो लगायत पर्यटकीय स्थलमा घुम्न जान लागेका पर्यटक उडान रद्द भएपछि नरमाइलो मानेर विमानस्थलबाट फर्किए। 5 कोरियन टोलीका साथ सगरमाथा आरोहणका लागि लुक्लातर्फ जान लागेका ट्रेकिङ क्याम्प नेपालका गुरु भोटे पनि अन्ध्यारो मुख लिएर फर्किँदै हुनुहुन्थ्यो।
म आज लुक्ला जान लागेको, फ्लाइट क्यान्सल भयो, त्यसैले हामी अलिकति बिगुसी हिसाबले नै हामी फर्किन लागेको। नरमाइलो तरिकाले नै उनीहरू फर्किनुहुन्छ, के गर्नु, मौसमको कारणले अब रिसाएर पनि अब के गर्नु।
बेमौसमी झरीले उडान रद्द हुँदा पर्यटकको कार्यतालिकामै परिवर्तन हुने र अन्तत आफ्नो देश फर्किने समय समेत प्रभावित हुने पर्यटक गाइडहरू बताउँछन्। झरीले पर्यटकलाई मात्र नभई अरू यात्रुको काम पनि प्रभावित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका जनस्वास्थ्य निरीक्षक पवन कुमार लामा,
आज चाहिँ म लुक्ला जानुपर्ने अवस्था हो सर। लुक्लामा भोलिदेखि तालिम सुरु छ, मातृ शिशु तथा बाल्यकालीन पोषण तालिम सञ्चालन गरिरहेको अवस्था छ। त्यो तालिममा पुग्नु पर्ने मौसमको कारणले गर्दाखेरि यो डोमेस्टिक एयरलाइन्सहरू चाहिँ अहिले रद्द भएको अवस्था छ। त्यसले गर्दाखेरि म टाइममा पुग्न नसक्दाखेरि सायद तालिम पनि क्यान्सल गर्नुपर्ने अवस्था छ।
चैतको झरीले आम नागरिकको दैनिकीमा पनि उत्तिकै असर गरेको छ। सटर भाडामा लिएर व्यापार गरौं, पैसाकै समस्या। फुटपाथमा खुद्रा पसल गर्दा चैतकको दिनमा पनि झमझम पानी परेर सामान फिजाउनै नपाइने। बाहिर पसल गर्नेलाई बेमौसमी झरीले यसै गरी सताएको छ। फुटपाथमा व्यापार गरिरहनु भएकी मिना वागले,
बाटामा बसेर दुई पैसा होला भन्ने हिसाबले बसेका मान्छेलाई नि यस्तो सधैँभरि मौसम गडबड भएपछि त हावामा धुलो गर्मीमा यस्तो हुन्छ, चैतको समयमा पानी पर्ने, झरी पर्ने, यस्तो भइरहेको छ, हामीलाई त नोक्सानै छ।
व्यापारी, पर्यटक र व्यवसायलाई चैते झरीले दुःख दिए पनि किसानलाई भने राम्रै गरेको छ। असिना नवर्षिए बाँझो बारी खनजोत गर्न र पहाड़मा मकै छर्न पनि पानीले राम्रै सहयोग गरेको तेह्रथुमका डम्बरबहादुर खड्का बताउनुहुन्छ।
यतिखेरको पानीले जोत खन्न गर्न किसानलाई चाहिएको पनि हो। जमिन मात्रै भिन्ने गरेर पानी मात्रै पर्यो भने नोक्सान हुँदैन। अहिले सिजन हो, पानी चाहिन्छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आज 62 स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गरेको छ। दिवसको अवसरमा महासंघको केन्द्रीय कार्यालयमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा महासंघका अध्यक्ष महेन्द्र विष्टले नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि सशक्त रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। 2011 साल चैत 16 गते महासंघको स्थापना भएको थियो।
मध्यपुर थिमीको बोडेको जिब्रो छेड्ने जात्रामा यो वर्ष बुद्ध कृष्ण बाघ श्रेष्ठले जिब्रो छेड्नुहुने भएको छ। यसअघि जिब्रो छेडाउँदै आएका जुजुभाइ वास श्रेष्ठले यस वर्ष जिब्रो नछेड्ने भएपछि बोडेका 45 वर्षका बाघ श्रेष्ठले जिब्रो छेड्न तयार हुनुभएको हो।
भूमि सुधार कार्यालय 12 का नायब सुब्बा विश्वनाथ यादव सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई 15,000 घुस रकम सहित कलैया स्थित भूमि सुधार कार्यालयबाटै पक्राउ गरेको हो।
सप्तरी भूतहीका जनता राष्ट्रिय माध्यमिक राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। नक्कली बिल बनाएर विद्यालयको 2,97,565 रूपियाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण यादव र प्रधानाध्यापक कमलेश कुमार यादव विरूद्ध मुद्दा दायर गरेको हो।
नयाँ शक्ति पार्टीले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा विद्युत सेवा पुर्याउन 7 लाख रूपियाँ सहयोग गरेको छ। चुनाव अघि नै शेर्पा गाउँमा विद्युत सेवा पुर्याउन नयाँ शक्ति पार्टीले पोल ढुवानीमा सहयोग गरेको हो। नेपाल विद्युत प्राधिकरणसँग विद्युत सेवा विस्तारका लागि रकम अपुग भएकोले पार्टीको सहयोगमा गाउँमा विद्युत सेवा विस्तार गरिएको धुन्चे केन्द्रका प्रमुख शोभित बहादुर छेत्रीले जानकारी दिनुभयो।
सवारी चालक अनुमति पत्र दिँदा चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन्। सवारी चालक अनुमति पत्रको परीक्षामा आर्थिक चलखेल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो भनी उनलाई सघाएको आरोपमा 14 जना कर्मचारीलाई 3 दिनभित्र स्पष्टीकरण दिन माग गरेको छ।
गुल्मीमा ज्येष्ठ नागरिकले 6 महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिकाको कार्यालयको खातामा रकम उपलब्ध नगराएकोले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन्। स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साबिकको जिल्ला विकास समितिबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि सरकारले स्थानीय तहको पुनर्संरचना गरेपछि चेक रोक्दा समस्या आएको बताउनु भएको छ।
गएको हप्तादेखि लगातार बढेको शेयर बजार आज भने घटेको छ। आज कारोबार भएका मध्ये धेरैजसो कम्पनीको शेयर भाव घटेपछि आज शेयर बजार परिसूचक नेप्से 22.33 अंकले ओह्रालो लागेको छ। शुरूमा बढे पनि पछि विस्तारै ओह्रालो लागेको नेप्से आज 1588.29 अंकमा पुगेको छ। आज व्यापार समूह बाहेक सबै समूहको परिसूचक घटेको छ। आज बजार घटे पनि कारोबार रकम भने बढेको छ।
मेरो पनि भन्नु छ।
राज सुवेदी लेख्नुहुन्छ, नेपाल पत्रकार महासंघको 62 स्थापना दिवसको अवसरमा सबै संचारकर्मीहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। नेपालका सबै पत्रकारहरूले कुनै पनि पार्टीको झण्डाबाट टाढै रहेर मात्रै समाचार सम्प्रेषण गरेमा मात्रै दिवसको अझ धेरै महत्व बढ्नेछ।
पदम गुरूङ लेख्नुहुन्छ, हिजो फिलिपिन्ससँग नेपाल 4-1 पराजित भएपछि नेपाली टोलीलाई निकै गाली गरिएको छ, तर मलाई चाहिँ यो नतिजा स्वाभाविक नै हो जस्तो लाग्छ। सरकारको व्यवस्था, इन्फाको निष्क्रियता, पर्याप्त प्रशिक्षणको अभाव, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुनु जस्ता कारण हुँदाहुँदै पनि यत्तिको खेल्नु भनेको राम्रो हो। यसभन्दा राम्रो नतिजाको लागि सरकार र एन्फा निन्द्राबाट बिउजनै पर्छ।
यसै विषयमा प्रशान्त नेपाल लेख्नुहुन्छ, नेपालले हार्यो भनेर आलोचना मात्रै नगरौं, नेपाली फुटबललाई सुधार गर्न हामी सबैले आफ्नो ठाउँबाट सक्दो पहल गरौं। समय बितिसकेको छैन, आगामी खेलका लागि खेलाडीलाई कुनै कुराको कमी हुन नदिऊ।
ठेगाना नखुलाइकन सुनिल कुमार नेपालले 3556 पठाएको एसएमएसमा लेखिएको छ, हाम्रो गाविसका सचिवले वृद्ध भत्ता लिन गएकालाई अहिलेसम्म भोलि भोलि भन्दै कुराइरहेका छन्। अहिले गाविस गाउँपालिका भयो, झन सुनवाई हुने कुरै छैन। गाउँमा बस्ने हामी नागरिकका पीड़ा कसले सुन्छ अनि कसले पार लगाइदिन्छ सरकार?
गुल्मीको पिपलधाराका बलराम खनाल लेख्नुहुन्छ, स्थानीय तहलाई धेरै भन्दा धेरै अधिकार दिनु त निकै खुसीको कुरा हो, तर कर्मचारी नियुक्ति गर्दा चाहिँ स्थानीय तहलाई नभई अहिले जस्तै लोकसेवाले नै परीक्षा लिनुपर्छ। होइन भने राम्रा भन्दा पनि हाम्रा रोजिने छन् र म जस्ता पढे लेखेका लाखौं युवा निराश हुनुपर्ने देखिन्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र उजिर कार्की। नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतले युरोपियन युनियन EUबाट अलगिने प्रक्रिया शुरू गरेको छ। बेलायतकी प्रधानमन्त्री थेरेसा मेले EUबाट अलगिने पत्रमा हस्ताक्षर गर्नुभएको र त्यो पत्र आज EUका अधिकारीलाई हस्तान्तरण गरिएको BBCले जनाएको छ। गत वर्षको जूनमा भएको जनमत संग्रहले दिएको कार्यादेश अनुसार बेलायतले EUबाट आजदेखि औपचारिक रूपमा बाहिरिने प्रक्रिया शुरू गरेको हो। बेलायतले अब सन् 2019 पूर्ण रूपमा EUबाट बाहिरिनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राजश्री जनक कप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। सर्लाहीको कर्मैयामा भएको फाइनलमा नेपाल आर्मीलाई 1-0 हराउँदै मनाङले उपाधि जितेको हो। मनाङका लागि विमल राणाले गोल गरे। जितसँगै मनाङले 4,00,000 रूपियाँ पुरस्कार पाएको छ।
एसिया कप छनौट फुटबलमा नेपालको घरेलु खेल सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने भएको छ। नेपालले पहिलो घरेलु खेल जेठ 30 गते यमनसँग खेल्नेछ। यमनसँगको खेल हलचोक
मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यस्तै नेपालले भदौ 20 गते नै घरेलु मैदानमा ताजिकिस्तानसँग खेल्नेछ भने भदौ 29 गते फिलिपिन्ससँग खेल्नेछ। फिलिपिन्ससँगको अवै खेलमा नेपाल हिजो पराजित भएको थियो। नेपालले 2074 सालको असोज 24 गते ताजिकिस्तानसँग र आउँदो वर्षको चैत 14 गते यमनसँग उनीहरूकै मैदानमा खेल्नेछ।
र ब्राजिल सन् 2018 रसियामा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टीम बनेको छ। आज पाराग्वेलाई 3-0 हराउँदै ब्राजिल छनौट चरणका चार खेल बाँकी छँदै विश्वकपमा पुगेको हो। जितपछि शीर्ष स्थानको ब्राजिलको 14 खेलबाट 33 अङ्क भएको छ। 24 अङ्क सहित कोलम्बिया दोस्रो, 23 अङ्क बटुलेको उरुग्वे तेस्रो र चिली चौथो स्थानमा छन्। अर्जेन्टिना भने 22 अङ्क सहित पाँचौं स्थानमा छ। आज बिहान बिहासँग पराजित भएपछि अर्जेन्टिनाको विश्वकप छनौट कठिन बनेको छ। चौथो स्थानसम्म रहने टीम विश्वकपमा स्वत छानिन्छन् भने पाँचौं स्थानमा रहने टीमले एसियाली टीमसँग प्ले अफ खेल्न पाउँछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चीनसँगको आपसी विश्वास र समझदारी थप सुदृढ भएको प्रधानमन्त्री प्रचण्डको भनाई। दुई देशको सम्बन्धले नयाँ गति र आयाम थपेको दावी।
स्थानीय तहको चुनावका लागि सुरक्षा व्यवस्थाको तयारी पूरा। तराई मधेसमा म्यादी प्रहरी बन्न मधेसी युवा आकर्षित।
वरिष्ठतालाई ध्यान नदी उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको सम्बन्धी रिटमा सुनवाई। सर्वोच्चले नियुक्तिको निर्णयका फाइल माग्यो।
औपचारिक रूपमा युरोपियन युनियनबाट बाहिरिने बेलायतको प्रक्रिया शुरू। औपचारिक पत्र ईयूलाई बुझायो।
र आर्मीलाई हराउँदै मनाङले जित्यो राजश्री जनक कप फुटबलको उपाधि। आउँदो वर्ष रसियामा हुने विश्वकपमा छनौट हुने ब्राजिल पहिलो टिम।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।